This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
श्रोताहरू नमस्कार. सदा चाहिँ आज पनि रातको 9:30 गइसकेको छ र तपाईँको सदाको सहयात्री मित्र इन्द्र अधिकारी म रेडियो सेटमा उपस्थित भइसकेको छु. भोइस साङ्ग्रा लिएर तपाईँ यसलाई radio.edu.au मार्फत संसारभर अनलाइन सुन्न सक्नुहुन्छ भने एफएममा 101.5 मेगाहर्जमा सुन्न सक्नुहुन्छ. अनि तपाईँले हाम्रो तपाईँले आफ्नो फुर्सदको समयमा हाम्रो कार्यक्रमलाई ipajournal.com सुन्न सक्नुहुनेछ. तपाईँलाई आज पनि म समाचार र केही विशेष गीत सङ्गीतहरू लिएर आएको छु. त्यसका अलावा एउटा पुस्तकको अंश पनि लिएर आएको छु, मिठो पुस्तकको अंश. एकजना नेपालका ख्यातिप्राप्त लेखकले लेख्नु भएको पुस्तकको अंश तपाईँलाई म यही कार्यक्रमको बिचबिचमा सुनाउनेछु. र कार्यक्रम सुरुमा सदा चाहिँ म सुरु गर्छु खबरबाट. सुरुमा नेपाल सम्बन्धी खबर. एकीकृत माओवादी संस्थापन पक्षले चितवनलाई सङ्घीय राजधानी बनाउन प्रस्ताव गरेको छ. उसले नवलपरासीको दाउन्नेदेखि पूर्व मकवानपुरसम्म क्षेत्रलाई कुनै प्रदेशसँग नजोडी सङ्घीय राजधानी बनाउने प्रस्ताव गरेको हो. काठमाडौँ साँगुरो भएको निष्कर्ष माओवादीको छ. राज्य पुनर्संरचना आयोगले चितवनलाई विभिन्न प्रदेशमा गाभेपछि सबै राजनीतिक दलले विरोध गर्दै आएका छन्। मुलुक सङ्घीय प्रदेशमा जाने निश्चित भएकाले भविष्यको राजधानी कहाँ बन्ने भन्ने अन्युअल चिर्न त्यस्तो प्रस्ताव गरेको नेताहरूले बताएका छन्। दलहरूले शासकीय स्वरूपमा मिश्रित प्रणालीबाट जानेमा लगभग सहमति भइसकेको जनाएका छन्। प्रत्यक्ष राष्ट्रपतिमा जाने सहमति नजिक छ. अधिकार कति हुने भन्नेबारे छलफल ठुङ्गिएको छैन. राज्य कतिवटा हुने भन्ने बारे पनि सहमति हुन सकेको छैन. माओवादीले 10 भनेको छ भने काङ्ग्रेसले 7 र एमाले 6। मधेसवादी दलले माओवादीलाई 7 दिएका छन्। पछिल्लो अवस्थामा आएर एमाले 12 प्रदेश समेत बनाउने प्रस्ताव गरेको छ. दलहरूबीच दूरी बढ्दै गएपछि संविधान सभाको बैठक अन्युअलमा परेको छ. संविधान सभाको बैठक लगातार सूचना राशि स्थगित हुँदै आएको छ. कार्यतालिका अनुसार दलहरू सहमतिमा नआए संविधान सभाको बैठकले बहुमतबाट निर्णय गर्नुपर्ने थियो. आज पनि कुरा नमिलेकपछि बैठक मङ्गलबारसम्मको लागि स्थगित गरिएको समाचार छ. माओवादी सम्बन्धी अर्को खबरमा, माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले राज्य समिति र जनवर्गीय सङ्गठन लगायत कार्यालयमा राखिएका अध्यक्ष पुष्पकमल दाहालको तस्विर हटाएको छ. अध्यक्ष दाहालले कम्युनिस्ट क्रान्तिलाई विश्वासघात गरेको आरोप लगाउँदै वैद्य पक्षीय प्रतिनिधिहरूको बाहुल्यता रहेका अधिकांश जनवर्गीय जातीय मोर्चा जनसांस्कृतिक लगायत कार्यालयमा राखिएका तस्विर हटाइएका हुन्. विशेष गरी चैत 28 लडाकु र तिनको हतियार नेपाली सेनालाई जिम्मा लगाई आत्मसमर्पण गराएकोले तस्विर हटाइएको सुसमूहको तर्क थियो. बुद्धनगरस्थित माओवादीको पुरानो पार्टी कार्यालयमा रहेको महिला सुकुम्बासी मजदुर शिक्षक दलित किसान लगायतका जनवर्गीय सङ्गठनको अधिकांश कार्यालयबाट दाहालको तस्विर हटाइएको छ. यस्तै कुपर्नोल स्थित नेवा राज्य समिति, मगर राष्ट्रिय मुक्ति मोर्चा, तमु राष्ट्रिय मुक्ति मोर्चा, किराँत मुक्ति मोर्चा, आदिवासी जनजातिको कार्यालय, ब्रिगेड मण्डप स्थित राष्ट्रिय कर्मचारी महासङ्घ र पुतली सडक स्थित जनसांस्कृतिक महासङ्घको कार्यालयबाट पनि अध्यक्ष दाहालको तस्विर हटाइएको छ. सर्लाही जिल्लाको सीमावर्ती बलारा गाविसमा शुक्रबार भारतीय राजदूत जयन्त प्रसादलाई दुवै देशका नागरिकले सीमा सुरक्षार्थ राखिएका भारतीय सीमा सुरक्षा बल SSB को व्यवहारले समस्या भएको गुनासो गरेका छन्. बलरामा रात बिताएका राजदूत बिहान बस भिटासँग जोडिएको सीमा निरीक्षण गर्न स्थानीय बासिन्दाको आग्रहमा गएका थिए। नागरिक तहमा रोटी बेटीको सम्बन्ध भएको भारतबाट सानातिना सामान ल्याउँदा पनि एसएसबीले दुःख दिने र कुटपिट गर्ने गरेको बलराका बासिन्दाले बताए। त्यहाँ घरेलु प्रयोगको सामान ल्याउँदा पनि दुर्व्यवहार हुन्छ। नेपाली सीमा क्षेत्रमा बजार नभएकाले सीमावर्ती भारतीय बजारमा जानुपर्ने बाध्यता छ। नेपालीहरूको इन्धनदेखि चाडबाडमा सामान किन्न जानुपर्ने बाध्यता औल्याउँदै स्थानीय बासिन्दाले एसएसबीले कुटपिट समेत गरेको गुनासो गरे। अब भुटान सम्बन्धी खबर। भुटान सरकारले भारत वा तेस्रो देशमा हुने तेस्रो देशबाट हुने तरकारी आयातमा रोक लगाएको छ। तर देशमा उब्जेको तरकारीले त्यहाँको बजारमा धान्न गाह्रो देखिन्छ। आयातमा रोक लगाएपछि स्थानीय किसानले अहिले उनीहरूले उत्पादन गरेभन्दा 23,800 मेट्रिक टन बढी तरकारी उत्पादन गर्नुपर्ने हुन्छ। हाल देशमा 30,595 मेट्रिक टन उत्पादन हुन्छ। सरकारले कसरी तरकारी उत्पादन बढाउने भन्नेबारे योजना बनाइरहेको सरकारी अधिकारीहरूले जनाएका छन्। तर अहिले तरकारी खेतीको मौसम नभएका कारण आगामी केही महिना भने भुटानमा तरकारीको हाहाकार हुने सम्भावना देखिन्छ। सरकारले उत्पादन वृद्धिका लागि बिउ दिने र ग्रिन हाउस टेक्नोलोजीको लागि पनि सहयोग गर्ने जनाएको छ। तरकारी आयात भारु संस्थितिमा कमी आउनुको मुख्य कारण भएको भन्दै सरकारले यो निर्णय गरेको हो। गत साल 28 करोड बराबरको तरकारी भारतबाट आयात गरिएको थियो। यसमध्ये 8 करोड बराबरको आयातित तरकारी थिम्पूमा मात्र खपत हुन्छ। तरकारी खेती विस्तार गर्न केही स्थानमा सहकारीको अभियान पनि सुरु गरिएको छ। भुटानमा यो सालको पहिलो 3 महिनामा उपभोक्ता सूचकाङ्क 9.4% बढेको छ। नेसनल स्टाटिस्टिकल ब्युरोका अनुसार खाद्य वस्तुको मूल्य 11% बढेको छ भने पेय पदार्थको 10%, रक्सी र यस्ता पेय पदार्थको मूल्य भने 28% बढेको छ भने लत्ता कपडाको 14%, तेलको भाउ 6%, अनि यातायातको भाडा 9.5% बढेको छ। सरकारले इन्फ्लेसन दर कम राख्ने घोषणा गरेको भए पनि त्यसो हुन सकेन। सरकारले यस गत हाल रहेको आर्थिक वर्षको अवधिमा इन्फ्लेसन दर 9%भन्दा माथि जान नदिने बताएको थियो। हालैको आर्थिक सङ्कटका कारण पनि उपभोक्ता मूल्य वृद्धि भएको सरकारले जनाएको छ। भुटान र भारतबीच भएको नयाँ हवाई सम्झौता अनुसार अब भारतमा भुटानले जति पनि उडान गर्न पाउने भएको छ। बोइङ 747-400 सानो क्षमताको जति पनि उडान गर्न पाउने सहुलियत भुटानलाई दिइएको छ। भारतबाट भुटान जाने हाल एउटा मात्र हवाई कम्पनी ड्रुक एयर रहेकोमा भुटानकै अर्को कम्पनी भुटान एयरलाइन्सले पनि सेवा सुरु गर्न लागेको छ। भुटानमा अरू कुनै पनि विदेशी कम्पनीको हवाई सेवा छैन। यसका साथै भुटानी हवाई सेवा कम्पनीहरूले अब कोलकाता हुँदै सिङ्गापुर पनि हवाई सेवा प्रदान गर्न सक्नेछन्। यो सम्झौतामा दुई देशका अधिकारीहरूले हालै थिम्पूमा हस्ताक्षर गरे। अब भुटानमा आउने पर्यटनको संख्यामा पनि वृद्धि हुने आशा गरिएको छ। आगामी साल भुटानले देशमा आउने पर्यटकको संख्या 1 लाख पुर्याउने लक्ष्य राखेको छ। अब एउटा भुटानी शरणार्थी सम्बन्धी खबर। पहिचान र राहतबाट वञ्चित भुटानी शरणार्थीहरू अधिकार माग्दै फेरि आन्दोलित भएका छन्। भुटानी शरणार्थीको परिचय माग्दै र शरणार्थीहरूले पाउने सम्पूर्ण सेवा सुविधा दावी गर्दै मङ्गलबारदेखि दमक बेलनाईमा उनीहरूले आमरण अनसन सुरु गरेका छन्। शिविरहरूमा शरणार्थी परिचय पत्र वितरण गर्दा छुटेका 3,000 बढी शरणार्थी परिचय पत्रकै अभावमा सुविधाबाट विमुख छन्। तीमध्ये 6 जना महिलाले आमरण अनसन सुरु गरेका हुन्। परिचय पत्र नपाएर अलपत्र परेकाको संख्या 3,749 छ। आमरण अनसनको नेतृत्व गरिरहेकी दुर्गा देवी विष्टले भनिन्, ती सबैजना राहतबाट वञ्चित छन्। उनीहरूको अवस्था दयनीय छ। उनका अनुसार परिचय पत्र वितरण हुँदा ताका कामका लागि बाहिर गएका आफन्तकोमा गएका तथा नेपालीसँग बिहे गरेर सम्बन्ध विच्छेद गरेकाहरू पनि छन्। शरणार्थी हुनुको परिचय नभएका कारण आधारभूत सुविधाबाट वञ्चित भएका उनीहरू तेस्रो देश पुनर्स्थापना कार्यक्रमको सपनाबाट टाढै छन्। परिचय पत्र प्राप्त गरेका तर मिश्रित विवाह गरेकाहरू समेतले हालसम्म त्यो अवसर नपाइरहेका बेला पहिचानविहीनहरू झन चिन्तित छन्। प्रमाणित भएकाहरूका हकमा त समस्या छ भने हाम्रो त कुरै छाडौँ। यसअघि कार्तिक 29 मङ्सिर 10 गतेसम्म 12 महिला लगातार आमरण अनसनमा बसेका थिए। लामो अनसनले उनीहरूको स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले 5 महिनाभित्र माग पुरा गर्ने आश्वासन दिएर अनसन तोडेको थियो। तर प्रशासनले दिएको समय सीमाभित्र कुनै काम अघि नबढेको भन्दै 6 शरणार्थी महिलाले फेरि अनसन सुरु गरेका हुन्। पछिल्लो जानकारी अनुसार आज मात्र उनीहरूको अनसनमा प्रहरीले हस्तक्षेप गरेको छ। उनीहरूलाई जबरजस्ती आम्दा अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य स्थिति कमजोर बन्दै गएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। श्रोताहरू, आजका लागि समाचारको सिलसिला यति नै। अर्को साता फेरि तपाईँलाई नेपाल र भुटानका अनि भारतमा रहेका पछिल्लो समयका खबरहरू लिएर हामी आउनेछौँ। अहिलेका लागि म तपाईँलाई अब कार्यक्रमको दोस्रो श्रृङ्खलामा मिठो मिठो गीतहरू सुनाउन लाग्दैछु। तपाईँलाई म पहिलो गीत सुनाउँदैछु, ज्यानलाई मैले भन्ने। यो मिठो गीत अविनाश घिसिङको स्वरमा नयाँ गीत रहेको छ। यो भर्खरै मात्र बजारमा आएको यो गीतले निकै बजार तताएको छ। तपाईँ हामी पनि यो सुनौँ, ज्यानलाई मैले भन्ने, अविनाश घिसिङको स्वरमा यो गीत।
Guess what? Radio Adelaide's phone number is changing. Not quite yet, but from May 1 this year, we're 8313 5000. That's only one number different. It's easy. So from May 1, when you call Radio Adelaide, dial 8313 5000.
सूचना संगीत र कलाको संगम तपाईं हाम्रो आफ्नै कार्यक्रम
हरेक आइतबार दिउँसो 1 बजे रेडियो एडलेट 101.5 मेगाहर्जमा
नबिर्सिनु है सुन्न
यो विज्ञापनभन्दा अगाडि श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्थ्यो अविनाश घिसिङको स्वरमा मिठो गीत जेनलाई मैले चिनेको होइन र भन्ने मेरो हातमा एउटा सूचना पारेको छ तपाईँलाई म सुनाइहाल्छु तपाईँ युवा अथवा एडल्ट हुनुहुन्छ तपाईँ रोजगारको खोजीमा हुनुहुन्छ अथवा लामो समयदेखि काम पाउनुभएको छैन भने हामीसँग महत्त्वपूर्ण जानकारी छ एङ्ग्लिक केयर अस्ट्रेलियाले रोजगार खोजिरहेका युवा तथा एडल्टहरूको लागि नि शुल्क अन्तर्वार्ता सम्बन्धी तालिमको व्यवस्था गरेको छ एकदिनै तालिममा ख्यातिप्राप्त रोजगार परामर्शदाताले तपाईँलाई प्रभावकारी रूपमा कसरी जब इन्टरभ्यू फेस गर्ने बारेमा व्यावहारिक तालिम दिनेछन् तपाईँले प्रत्यक्ष रूपमा इन्टरभ्यूको प्र्याक्टिस गर्ने र रोजगारदातालाई प्रभाव कसरी पार्ने बारेमा टिप्सहरू पाउनुहुनेछ साथसाथै इफेक्टिभ रेज्युम बनाउने स्किल पनि सिक्नुहुनेछ वर्कर्समा बिहानको चिया र वर्कसपमा बिहानको चिया र लन्चको व्यवस्था छ तालिम सम्बन्धी जानकारी र सम्पर्कको लागि मन्डे मे 7 तारिक स्थान रहेको छ म्याकडेलिन सेन्टर 26 मोर स्ट्रिट एडलेट समय बिहानको 1:30 to 8:30 रहेको छ सम्पर्क मोबाइल नम्बर रहेको छ 0402-048-375 अफिसको नम्बर रहेको छ 8305-9382 सम्पर्क पुनः एकपटक मोबाइल नम्बर रहेको छ 0402-084-375 र अफिसको नम्बर रहेको छ 8305-9382 तालिममा जम्मा 15 जनाको लागि मात्रै स्थान छ तपाईँले जति सक्दो छिटो माथिको फोन नम्बर मार्फत रेजिस्ट्रेसन गर्नुहोला रेजिस्ट्रेसन फर्स्ट कम फर्स्ट सर्भिस बेसिसमा हुने जनाएको छ इमेलबाट पनि तपाईँले रेजिस्टर गर्न पाउनुहुनेछ इमेल ठेगाना रहेको छ maziDALENECENTRA@anglicare.org.au इमेल ठेगाना maddalincenter@anglicare-sa.org.au श्रोताहरू यो थियो एङ्ग्लिकेयरको एउटा सूचना तपाईँलाई मैले यसअघि सुरुमा पनि भनिसकेँ आज म एउटा नयाँ भर्खरै प्रकाशित भएको पुस्तकको बारेमा केही अंश तपाईँलाई पढेर सुनाउँदैछु नेपालमा प्रकाशित भएको पुस्तक लेख्नु भएको छ तारालाल श्रेष्ठले र पुस्तकको शीर्षक रहेको छ सपनाको समाधि सपनाको समाधिबाट प्रकाशित भए एक अंश हिजोको मात्र नागरिक दैनिकमा प्रकाशित भएको यो अंश म तपाईँलाई पढेर सुनाउँछु शीर्षक रहेको छ नागरिकले यसको शीर्षक राखेको छ यो रुन्चे चोक त्यो रुन्चे डाँडो यो पुस्तक अंशमा भित्र पस्नुभन्दा अगाडि तपाईँलाई म थोरै मात्र यसको ब्याकग्राउन्ड दिन चाहन्छु भुटानी शरणार्थीहरू तेस्रो मुलुक पुनर्वासका लागि जान थालेपछि बेलनागीमा यस्तो भेला अथवा यस्तो दृश्यहरू देखिन थाले जहाँबाट शरणार्थीहरू गाडीमा चढेर बाटो लाग्थे त्यो ठाउँमा चाहिँ धेरै मानिसहरू भेला भएर आफन्तहरू भेला भएर बिदा गर्ने ठाउँको रूपमा प्रचलित भयो आफन्तहरू धेरै टाढा गएको धेरै परदेश गएको र वर्षसम्म अब भेट नहुने स्थिति पनि बन्न लागेको देखेपछि धेरै आफन्तहरूको मन खिन्न भएको थियो धेरै आफन्तहरू रोएका थिए र धेरैले आँसु बगाएका थिए आफन्तहरू साथीभाइहरूले पनि छुटिनुको त्यो पीडा आँसु मार्फत पोखेका थिए त्यसै कारण यो ठाउँलाई जहाँबाट आफन्त र शरणार्थीहरू धेरै लामो समय छेउछाउमा बसेको नजिकै बसेपछि पनि छुट्टिएका थिए त्यही ठाउँलाई आजभोलि सबैले रुन्चे चोकका रूपमा चित्रण गर्न थालेका छन् त्यसैलाई आधार बनाएर यो किताबको एक अंश तारालाल श्रेष्ठ लेख्नु भएको छ तपाईँलाई म यो किताबको यो अंश सुनाउँछु बिहान झापाको आकाश हुसुले ड्याम्मै ढाकेको थियो अलिकति शीत अलिअलि शीतलहर पनि चिसो उत्तिकै फुटपाथको पसलमा बिहानै मानिसहरू चिया पिउन जम्मा भइसकेका थिए तर उनीहरू त्यहीँ पुगे आगोको वरिपरि रिक्सावालाहरू पनि झुम्मिएका थिए समीक्षाले चिया बिस्कुट खान थालिन् उनीहरूले चिया मात्र प्रत्यक्षलाई अब मेगमको गाइड बन्नु थियो जतिसक्दो जानकारी लिन्थ्यो मेगमलाई जानकारी दिन्थ्यो हजुर लोकल हुनुहुन्छ हो प्रत्यक्षले होचो होचो कत्का दारी जुङ्गा र कपाल पालेका एक अदवैंसीलाई सोधिन् होइन म त ब्रोइलर हुँ उसले उसको उत्तर सुनेर चिया पिइरहेको एकजना चिया नै सर्किने गरी हाँस्यो अनि सबै गलललाई हाँसे सबैले प्रतीक्षालाई भन्दा पनि मेगमलाई हेरिरहेका थिए मेगम अक्क न बक्क भइन् ब्रोइलरको मतलब प्रतीक्षाले स्पष्ट गर्न मागिहालिन् मतलब म भित्रको मानिस हुँ उसको यस्तो उत्तर सुनेर पनि सबैजना पुनः गलगल हाँसे। मेगमको अनुहार रातो पिरो देखियो। भित्रको अझै कुरा बुझिन प्रतीक्षाले पुनः हस्तक्षेप गरिन्। म शरणार्थी हुँ, शिविरभित्रको लोकल होइन। अब त बुझ्नुभयो कहाँबाट आउनुभयो ल हौ तपाईँहरू, उसले बल्ल अलिक स्पष्ट कुरा गर्यो। सबैभन्दा विशाल शरणार्थी क्याम्प घुमिसाध्य थिएन। हजारौँ झुपडी, एकै ठाउँमा आधा लाखभन्दा बढी शरणार्थी, विश्वब्रह्माण्डका सबै कुरा एकै ठाउँमा थुप्रिए जस्तै। बोल्न खोज्दा केही कोही सहज, कोही असहज, कोही पठित, कोही अपठित, सबै स्वभावका मानिस थिए शिविरभित्र। साँझ पर्न थालिसकेको थियो। उनीहरू कुनै शिविरभित्र अवश्य बास पाइने आशमा हिँडिरहेका थिए। शिविरभित्रको एउटा चोकमा झुम्म मानिसहरू भेला भएका थिए। तिनजना युवा मौन थिए, अनुहार अँध्यारो। ती घुसे मुन्टो लगाइरहेका थिए। अलिपाकाहरूले तिनलाई हकार्दै थिए। अदवैँसीहरू खसखुस गफ गर्दै थिए। अब खोज्न कता जाने हो खै, रात परिसक्यो। थाकेर लखतरान पाका उमेरका आप्पा बोले, होइन कता पुग्यो हौ ती बढाउ। एकजना होचोकतको अदवैँसीले भन्यो, खै बुढा कुनै रुखमा फलिसक्यो कि त। अर्को मोटो घाटो केटो पक्क बोल्यो, अशुभ नबोल असत्य, सबै बुढाखाडा रुखमा फल्दैनन्। एक बुढी आमैले हकारिन्। प्रतीक्षाले अलि पर उभिरहेकी आमैलाई सुटुक्क सोधेपछि थाहा पाइन्। तेस्रो देश पुनर्वास काण्डले छोराछोरी र बाबुआमाबीच विवाद बढेपछि बडाबाबु घरबाट निस्केर बेपत्ता भएछन्। तेस्रो देश काण्डले तन्देरी र बुढाबीच विवाद बढ्दै जाँदा थुप्रै बुढाबुढीले रुखमा झुन्डेर आत्महत्या गरिसकेका थिए। घर झगडाका कारण थुप्रै बुढाबुढी झुपडी छाडेर हिँडेकी कतै रुखमा फलिसक्यो कि भन्ने त्रासदीले आफन्तलाई पिर्दो रहेछ। राति रुखतिर पुतस बालेर खोज्न जाँदो रहेछन्। विदेशी गोरी केटी मेगमलाई क्याम्पभित्र भेटेपछि एकजना निकै आधुनिक हाउभाउको केटो उनीसँग परिचय गर्न आइपुग्यो। प्रतीक्षा अलि परै थिइन्। त्यो केटो मेगमसँग मस्की मस्की बोलिरहेको प्रतीक्षाले देखिन्। हेर्दा लाग्यो ऊ शरणार्थी शिविरभित्रको होइन। मेगमले एक युवकलाई उसका बारेमा सुटुक्क सोधिन्। ऊ शिविरभित्रको शरणार्थी रहेछ, नाम एप्पले दाई। आइफोनदेखि आइप्याड र ल्यापटपसम्म एप्पल ब्रान्डको बोके हिँड्ने भएकाले युवाहरूले उसको नामै एप्पल दाई राखिदिएका छन्। श्रोताहरू, म यो रुन्चे चोक, त्यो रुन्चे डाँडो शीर्षकको यो पुस्तक आउँछ। म फेरि तपाईँलाई सुनाउँदै जानेछु। तपाईँलाई फेरि म एउटा मिठो गीततर्फ लाँदैछु अहिलेलाई। मिठो गीत, पुरानो, धेरै पुरानो कुसुमे रुमालको यो गीत तपाईँलाई आज मैले लिएर आएको छु। रेली फोला बगर लाग्छ मलाई तपाईँलाई यो पुरानो गीत नेपाली भाका मन पराउनुहुन्छ होला। खुसुमे रुमालको त्यो रेली खोला बगर भन्ने मिठो गीत तपाईँलाई सुनाएँ श्रोताहरू. मलाई लाग्छ यो पुरानो गीत तपाईँलाई धेरै मन पऱ्यो होला. म फेरि पुस्तक अंशको अर्को पाटोतर्फ लाग्दैछु. म फेरि त्यसलाई थप बढाउँदैछु अगाडि. ए भाइ, शरणार्थी केटाकेटीसँग लाखौँ रुपियाँ पर्ने एप्पल ब्रान्डका सामान किन्न पैसा कहाँबाट आउँछ? प्रतीक्षाले सुटुक्क सोधिन्. दिदी, यहाँ त यहाँ ऊ मात्रै होइन, अन्य स्वरूपका एप्पलहरू पनि धेरै छन्. यी शिविरभित्र 10 रुपियाँ नहुने कङ्गालदेखि 10 वटा नाइट बस र बजारमा थुप्रै पक्का घरहरू भएका करोडपतिहरू पनि सबै समान चाहिँ उस्तै छाप्रामा बसेका छन्. केटाले मुस्कुराउँदै भन्यो. तिनीहरूसँग नेपाली नागरिकता छ त भाइ? किन नहुनु दिदी? कसरी लिन्छन् त तिनीहरूले नागरिकता भाइ? कानुन किन्छन् र लिन्छन् नि. नेपाली नेपाली कानुन किन्न के मुस्किल छ र दिदी? यहाँ पैसा हुनेले सजिलै कानुन किन्छन्. आँखै अगाडि कानुन किनिरहेछन्. कलकत्ताबाट लोकल रक्सीको वास्स गन्ध आयो. चर्पीबाट निस्केको नर्विस्टा जस्तो पनि थियो त्यो गन्ध. प्रतीक्षालाई सकसक लाग्यो. मदिरापानका कथा चाहिँ कस्ता छन् नि भाइ? यहाँ कुरा गरिसाध्य छैन दिदी. यसको मतलब यसपालि दसैँमा मात्र बाहिर दमक बजारमा भन्दै एउटा शिविरभित्र दोब्बर बियर बिक्यो रे, अन्य मदिरा करोडौँको बिक्यो रे. कसरी थाहा भयो भाइ? पत्र पत्रिका लेखेका थिए दिदी. प्रतीक्षाले चाल पाइन्. महलमा मात्र डलर बर्सिँदो रहेछ, कहिलेकाहीँ झुपडीमा पनि हरियो डलर बर्सिँदो रहेछ. बिहान सबैले शिविर नै थर्कने गरी मानिस रोएको आवाजले उनीहरू बिउजिए. बाँसको खाटमा सुतेकी मेगमको शरीर बेसमरी दुखिरहेको थियो. अग्ली अमेरिकी केटीका लागि ती शिविरभित्रका बाँसका खाट छोटा थिए. प्रतीक्षाका लागि त्यो कुनै समस्याको विषय थिएन. शौचालयको बारोदेखि ढोकासम्म पनि सबै थोक बाँसै बाँस. बाँस र शरणार्थी जीवन संस्कार बिचको सम्बन्ध देखेर मेगम चकित परिन्. के गर्नु बाबै, हामीसँग त बाँसै खाने, बाँसै ओढ्ने, बाँसै ओछ्याउने, बाँसै बेर्ने, बाँसैले घेर्ने र बाँसै बेचेर बाँच्छौँ. मरेपछि पनि बाँसमाथि सुतेर जान्छौँ. हामी त बाँससँग बानी भइस परिसक्यो. आमाले बिहानै बाँसको जीवन दर्शनसहित फिक्का चियाले स्वागत गरिन्. उनकी नातिनी र समीक्षाले चियासँग चिउरा खाए. आमै बिहानै कुर हुँदैछन्, राति हात्तीले केही गरे कि? प्रतीक्षाले सोधिहालिन्. किन हुन्थ्यो नानी, पल्ला घरे आधा सन्तान अमेरिका उड्दैछन् नि, त्यसैको रुवावासी. यता त यस्तै हो, प्रत्येक बिहानी रुवावासीले वन नै गुन्जिन्छ. आमैको कुराले मेगमको पनि कान ठाडो भयो. उनीहरू चर्तिकालाई हेर्दा अमेरिका जाने समूहको पछि लागे. उनीहरूलाई अनुभव बटुल्नु थियो. बस मेगमलाई त झन् त्यो दृश्यले निकै छोयो. संवेदना र सहानुभूतिको खडेर जीवन बाँचेकी अमेरिकीलाई नेपालीको वियोगको सेन्सिटिभिटीले खुब छोयो. आइओएमका सुरक्षा गार्ड र कर्मचारीको रोहोभरमा एउटा ठुलो समूहलाई स्थानान्तरण गरेर तेस्रो देश पुनर्वास गरिँदै थियो. शिविरले थर्किने गरी रुने क्रम एकपछि अर्को थपिँदै थियो. तमासा हेर्नेहरू र तिनलाई व्यङ्ग्य गर्नेहरू पनि कम थिएनन्. लौ जाउँ है गाई खाने देश, आफू मात्र सम्झिने त्यो सहर. एउटा केटाले आफ्नै केटी साथीलाई यी शब्दले अन्तिम विदाई गर्यो. केटी झन् डाकको छोडेर रुन थालिन्. ऊ पनि रोयो, अन्य पनि रोए. आइओएमको बस स्टपसम्म आइपुग्दा सबैजना रोइरहेका थिए. यता भक्क पादेको उता सुन्दै सुक्दै सुत्न बानी परेकाहरू अमेरिकामा के टिक्न सक्लान् र खै? अन्तरे बा आफन्त जनसँग गफिँदै थिए. एउटा छाप्रोमा आगो सल्कँदा 700 छाप्रो जल्ने गरी गुजुमुजु जङ्गल छेउ एकै ठाउँमा बसेका यी शरणार्थी अब अमेरिका र अन्य पश्चिमी गगनचुम्बी कङ्क्रिट जङ्गलतिर जाँदै थिए. तितर भित्र भने आफन्तजन कामका खातिर को कता पुग्ने हो, अत्तोपत्तो थिएन. आफन्तकै भेटघाट अनिश्चित थियो. रुँदै पुनर्वास रोज्नुको विकल्प थिएन. श्रोताहरू, यो थियो दोस्रो अंश. म तपाईँलाई यो पुस्तकको अरू अंशहरू सुनाउँदै जानेछु. फेरि पनि तपाईँलाई म एउटा गीत सुनाउँदैछु. मिठो गीत अबको पालोमा मैले ल्याएको छु. बेनीको बगर भन्ने मनु छन्त्यालको यो मिठो गीत. मिरे मिरे जाली र माला यो मिठो लोक भाकापछि तपाईँलाई फेरि म कार्यक्रममा स्वागत गर्छु। तपाईँले रेडियो एडलेड 101.5 एफएममा कार्यक्रम भोइस अफ साङ्गलाई सुन्दै हुनुहुन्छ। तपाईँ रेडियो एडलेड एडलेडलाई डिजिटल रेडियोमा सुन्न सक्नुहुन्छ र अनलाइन मार्फत edu.edu मार्फत पनि सुन्न सक्नुहुन्छ संसारभर। तपाईँले आफ्नो फुर्सदको समयमा यो कार्यक्रम भोइस अफ साङ्गरिलालाई तपाईँले फुर्सदको समयमा ipajournal.com पनि सुन्न सक्नुहुन्छ। तपाईँले लाइभ सुन्न सक्नुभएन भने श्रोताहरू तपाईँलाई म एउटा पुस्तकको अंश सुनाउँदैछु। तारलाल श्रेष्ठले लेख्नुभएको सम्वेदनाको समाधिबाट हिजो मात्र नागरिक दैनिकमा प्रकाशित रुन्चे यो रुन्चे डाँडो त्यो यो रुन्चे चोक त्यो रुन्चे डाँडो शीर्षकमा एकै ठाउँमा 1,00,000 बस्दा 3,000-4,000 प्रहरी सेना भएको भुटानी शासकको अत्याचार विरुद्ध आन्दोलन गर्न एक हुन नसकेका नाथे नेता तेस्रो मुलुकमा तितरबितर भएर अन्तिम आन्दोलन गर्ने भुटानी हाँक्दैछन्। पहिले आफै पलायन भएका छन्। तेस्रो मुलुक पुनर्वासलाई ड्युरेबल सोलुसन भनी वकालत गर्दैछन् ड्युरे उपबुजुर्गहरू। प्रतीक्षाले भर्खरै पढेको एक अखबारमा प्रकाशित तेस्रो देश पुनर्वास विरोधी नेताको अभिव्यक्ति सम्झिन्। उनीहरू बस बिसाउने पुगे जहाँ जात्रा जस्तै मानिस भेला भइरहेका थिए। सुनौलो बिहानीमा खासै एकहोरो रोइरहेका थिए क्राइङ क्लब जस्तै। यो रुन्चे चोक हो। एकजना बौलाहा स्वभावको मानिसले धारा प्रवाह भाषण गर्दथ्यो। अमेरिकी तथा पश्चिमी पुँजीवादीहरूले केही हरिया डलर हुर्याए। दुलाभित्र अस्तित्व लुकाई बाँचेका शिविरहरू लाइनमा छाती फुलाएर उभिन आए। पश्चिमी सपना बोकेर बाँचे। डेट आएको क्षणमा भने उनीहरू यसरी हाँस्दै हाँस्दै रुन थाले किनकि डेट भनेको डेथ हो। प्रत्येक पटक बिहानै रुँदै जान्छन् जो फर्किएर आउँदैनन्। ती फर्किएर आउने आधार पनि रहन्न। तिनका इतिहासको शनाखत पनि हुँदैन। तिनलाई हेरेर प्रत्येक बिहान रुन्चे टोल आफै रुन्छ। शरणार्थीको सपनाको सिहानमाथि शोक मनाएर रुन्चे टोल पनि रोइरहेको छ। प्रत्येक बिहान धार्मिक भजनसँगै मार्मिक रुवाई हुन्छ। रुवाई रुन्छ रुन्चे चोक कुखुराको डाकोसँगै रुन्छ रुन्चे चोक। अमेरिका उड्ने डेट पाएका भाग्यवानीहरूसँगै डेथ सेरेमोनी झैँ रुन्छ रुन्छ चोक। मेगम र प्रतीक्षा त्यो सन्की स्वभावको कविको शक्तिशाली भाषण सुनेर चकित परे। प्रत्येक पटक बिहान तेस्रो देश पुनर्वासमा शरणार्थीलाई स्थानान्तरण गर्ने क्रममा रुन्चे चोकमा रमितीहरूको भिड लाग्दो रहेछ। पुनर्वासका लागि तेस्रो देश उड्नेहरूको रुवावासी आफन्तहरूको कुक्को होलो आत्मपराजयको पीडा सबै आँसु बनेर समाधि हुँदो रहेछ। रुन्चे चोकमा सबै हेरुँदा रहेछन्। डाको छाडेर रुन्चे टोलमा सबै उकुस मुकुस र पीडा आँसु बनेर पोखिँदा रहेछन्। रुन्चे चोकमा आक्रोश अनि आँसु बनेर पोखिँदै थियो रुन्चे चोकमा। कम्तीमा रुनेसम्मको संवेदना बाँकी थियो शिविरमा रुन्चे चोक त्यसको पुष्टि थियो। कुनै ठाउँ विशेषको नाम अटोमेटिक जोड्दो रहेछ। सबै जम्मा भएर रुने भएका कारण शरणार्थी शिविर अगाडि आइओएम बस रोक्ने र तेस्रो देशका लागि लाइन लगाएर मानिस बसमा बोक्ने अनि रुवाउँदै लाने टोलले नयाँ नाम पाएको थियो रुन्चे चोक। अर्को शिविरमा अर्को नाम थियो रुन्चे डाँडो। अटोमेटिक निवारण गरिएको थियो त्यस चोकको त्यस डाँडोको अघोषित निवारण। श्रोताहरू यो रुन्चे डाँडो पत्रै शिविरमा भएको एउटा ठाउँलाई इङ्गित गरिएको छ। रुन्चे चोक बेलडाङ्गी शिविरमा रहेको एक ठाउँलाई इङ्गित गरिएको थियो। कवि अझै बोल्दै थिए यी अन्यलका रुवाई हुन् कि अन्यायका कि आत्मपराजयका। केही वर्षपछि त्यो रुन्चे चोक र त्यो रुन्चे डाँडामा यसरी रुने मानिस कोही पनि बाँकी बस्ने छैनन् अनि एक्लै हाँस्नेछन्। यो रुन्चे चोक यो रुन्चे डाँडो एक दिन रुँदा रुँदै एक्लै हाँस्नेछन्। हाँस्दा हाँस्दै एक्लै रुनेछन् यो रुन्चे चोक त्यो रुन्चे डाँडो हेर्दै जाउँ। अलि परेपछि रमिते बनेर मेगमले रुन्चेहरूको खुब फोटो खिचिन्। 16 वर्षमा त परिवार त्यागी हिँड्ने संस्कारमा हुर्किएकी मेगमलाई पूर्वीय संस्कारमा परिवारसँग छुट्टिँदाको पीडाका आँसुले मूल्य कति हुन्छ भन्ने महसुस भइरहेको थियो। प्रतीक्षाका लागि त झन् ती रुन्चे दृश्य बिर्सनै नसकिने अनुभूति बनेका थिए। समीक्षा सबै रोएको देखेर आमासँग टाँसिएर रुँदै थिइन्। बस हिँड्यो हुइकियो रो बसेको डाको उत्कर्षमा पुग्यो। आमा छोरी नरु बहिनी नाइ। अब राजा जिग्मेलाई यहाँ ल्याएर रथारोहण गर्नुपर्छ। कुनै शासकले सक्छ एकैपटक यसरी हजारौँलाई अमेरिका उडाउन? यी शिविरहरूले कम्ता कष्ट खपेनन्, मान्छे नमरेको घरै भएन, जलाउन सम्भव नभएका नभएर गाडे लासहरू बगरमै मलामीहरू मलामी गए यी मलामी पछि मलामी गए यी लागे लाग मोहनी नत्र घरमै छँदैछ स्वास्नी भने चाहिँ बाइस यसरी यहाँ बस्ने बसे पनि 22 वर्ष यसरी यहाँ बसे पनि यिनका नसा नसामा अझै एउटै कन्फ्युजन छ, पर्यायले डिजाइन गरेको आकाशमा यिनको अस्तित्वको बिया कहाँ अङ्कुरण भएको राम्रो राम्रो भुटानमा नेपालमा अमेरिकामा अन्य कहाँ, कवैजी अझै कड्केर बोल्दै थियो। गए वर्ष गए सबै सपनाको चिहानतिर, अब देख्छन् बाउको बिहे सती साल चाहिँ तेस्रो देश पुनर्वास विरोधी एक बुढाका बुढाबा पनि कड्किए, सबै परिवार उडेछन्, ल्याप्चे लाएर उनीहरूले उडाएछन्, आफू भने एक्लै बसेको रहेछन् उनी। फेरि पनि श्रोताहरू तपाईँलाई गीत सङ्गीततर्फ लाँदैछु म, यो रुन्चे चोकको कथा कहानी फेरि म अर्को पालि गीतपछि जोड्ने नै छु। तपाईँलाई अर्को गीत एउटा निकै कमेडी खालको गीत तपाईँलाई सुनाउँदैछु म, नारद खतिवडाले गाउनुभएको, सायद तपाईँलाई स्वास्थ्य सम्बन्धी केही जानकारी पनि यो गीतले दिन सक्छ।
कहिले छुटेन चोरी पारी छिमेकी फोडे भन्छन् मलाई, भुडी मात्रै घटोस् त देखाइदिन्छु तिनलाई, देखाइदिन्छु तिनलाई, देखाइदिन्छु तिनलाई। जति दुब्ले भन्थे करण देख्ने हुँदा, कठी बरा कलले भन्ने भुइले भुँडी छोदा, वर्षमा चाहिँ हिलो बाजु चिप्लो गीत गाइते, आफू मात्र हेर्छ हुने साथी भाइ खाइते, उकालोमा 10 ठाउँ बस्छु ससुराली जाँदा, झम्पो जत्रो भुस भयो अझै गर्दै खाँदा, 3 पत्ते दसना छ डबल बेडको पलङ, 10 बजे चाल पाउँछु 5 बजेको अलम, 5 बजेको अलम, 5 बजेको अलम। देखि एक्सरसाइज नाक्ले घुँडा छुन्छु, झुल्के घाममा पहिले उठ्न चढ्नाको हुन्छु, भाइब्रेटर रिलायन मैले कागज पानी खाएँ, त्यही बुढीको करा मैले पाउनु दुःख पाएँ, भोलिदेखि बिहान बिहान मर्निङ वर्कमा जान्छु, सिलिङ हुन दिनभरि एक्ट मात्रै खान्छु, पुसअप गर्छु झारमा टेक्छु बिहान मन्दिर धाउँछु, हटभटेनी झर्न छोड्छु हृदय काममा आउँछु, हृदय काममा आउँछु, हृदय काममा आउँछु। अङ्गालोमा हाल्न खोज्दा भुँडी अघि पुग्छ, सोफातिर अडे लाग्यो कोखातिर दुख्छ, कति रोगले टल्याएर मेरो सास तान्छ, एसिडिटी बढे हो कि कटकटी खान्छ, हिजो आज पटुकाको चलन चल्ती छैन, बेल्टसम्म हिँड्नु पर्छ ठाउँमा अडि तैन, बसिलाले तास निले ताछेरै सुम्याउँथे, फोल्डिङ सिस्टम भएदेखि रिचीले खुम्च्याउँथे, रिचीले खुम्च्याउँथे, रिचीले खुम्च्याउँथे। मेरो भन्दा भुडीकै छ चर्चा, धरुकीमा भुडी राखिदेऊ न खर्च पर्छ, सबै भन्छ मेरो पेटमा घुस छिरेको छ, केरिया खाएर म चाहिँ भन्छु बोसो बढेको छ, राम राम बोसै बढेको छ। ल
लेखमा सबको प्यारो अनि गालको बिउ सारे फुर्ती लोपो थियो त पातलो थियो जिउ अहिले आएर खप्नु पर्यो सबैतिर मार थाहै नपाई भए दाजु धरतीको बार टिभी सबको पेज लेनी भोलि घटेन खरामा सुतारु शीतल कहिले छुटेन चोरी पारी छिमेकी फुडी भन्छन् मलाई फुडी मात्रै घटोस् त देखाइदिन्छु तिनलाई देखाइदिन्छु तिनलाई देखाइदिन्छु तिनलाई
संगीत र कलाको संगम तपाईं हाम्रो आफ्नै कार्यक्रम
युवा संसार हरेक आइतबार दिउँसो 1 बजे रेडियो एडलेट 101.5 मेगाहर्जमा
नबिर्सिनु है सुन्न
सबैलाई ल्याप्चे हानेर पठाइसकेपछि विरोध गरेर हुन्छ बा प्रतीक्षाले पक्क सोधिन् के गर्नु त भुत्लो भाङ पिठो पिँडालु छैन अंश माग्छन् साला हामीले जन्माएका केटाहरूले हाम्रै अगाडि फुटानी लडाउँछन् घरमा बसिसक्नु नभएपछि रुँदै रुँदै ल्याप्चे ठोकेर पठाइदिए बुढाले आक्रोशसँगै आफ्नो व्यवस्था बताए अलि अगाडिपट्टि सार्वजनिक सूचना बोर्डमा हेर्दै हल्लाखल्ला गरिरहेका युवा युवतीको झुन्ड देखियो ककसको डेटा आएछ भन्ने हल्लाखल्ला चलिरहेको थियो शिविरका मुख्य गेटमा पैदल र साइकल चढेर बाहिरिनेहरू देख्दा जुलुसकै झल्को देखिन्थ्यो ती सबै बाहिर काम गर्न बाहिरिँदै थिए क्याम्पभित्र व्यापार गर्नेहरूलाई पनि भ्याइ नभई थियो कहीँ होटल क्यान्टिन कहीँ टेलरिङ कहीँ हस्तकला कहीँ खसी कुखुराको मासु बिक्री भण्डार कतै क्यारम र तास जुवा जीवन र जगतका अनेकौँ आयाम एकै ठाउँमा देखिन्थ्यो देखिन पाइन्थ्यो शरणार्थी शिविरमा एउटा शिविर भएको ठाउँ दुई दर्जनभन्दा बढी साइबर थिए पाँच दर्जनभन्दा बढी मनी ट्रान्सफरबाट करोडौँ पैसा भित्रन्थ्यो सायद त्यसैको परिणाम थिए अनगिन्ती भट्टी पसल शिविरको गेट छेउ नास्ता पसल अघि युवाहरूको एक झुन्ड चिया पिउँदै मजासँग हाँसिरहेको थियो लाग्थ्यो दुःखभित्रै धेरै अन्दाजका अनुभूति छन् शिविरे जिन्दगीमा बाबुआमालाई छोराछोरी पाल्ने चरम चिन्ता थिएन युवालाई धेरै स्वतन्त्रता थियो तिनका गफले त्यसको पुष्टि गर्दै थियो एउटा झ्याप्ले कपाल पालेको आधुनिक शैलीको केटाका कुराले सबैलाई खुब हँसाइरहेको थियो ए सुन त त्यो हाम्रो रणवीरको बाउ छैनन् आधुनिक जीवनशैलीमा कपाल पालेको केटाले भन्यो अँ के त के भयो अर्को केटाले सोध्यो रणवीरका बाउ बुढाले मरे नि साइन हान्न जान्न भनेर रहेछन् उसले कुरा अगाडि बढ्यो अनि अर्काले चाख देखाएर उसले सबैको ध्यान आकर्षण गर्दै घटनाको वर्णन गर्यो रणवीरको घरमा त बब्बाल भइरहेछ रणवीरालाई त राम धुलाइ गर्दै रहेछन् म पनि अनि मजाले बुढाको पक्षमा बोल्न थालेँ ती गाई खानेका देश जानुहुन्न स्वदेशमै फर्किनुपर्छ काका त्यसका लागि सबै मिलेर मेची पुल पुगेर अर्को अन्तिम लडाइँ लड्नुपर्छ भनेर ठोकेँ लेक्चर्स यो कान्छाले ठिक कुरा गर्यो है लौ चिया पका बुढे कान्छालाई भन्न थाल्यो केटाले हाँस्दै कथा भन्यो अनि त्यसपछि केटाहरूले पनि हौसदै एक स्वरमा थप कहानी सुन्ने जिज्ञासा गरे बुढाले रणवीरलाई आउन दिए कान्छा सम्झायो गुलाई पनि अमेरिका मर्छु भनेर बसिखान दिया होइन भन्न थाल्यो मैले बिस्तारै रणवीरका बाउको दिमाग चाट्न थालेँ कुरा यसरी थालेँ काका तपाईँ मरे नि ल्याप्चे हान्न जानुहुन्न त मरे नि ल्याप्चे दिँदैदिन्न अरू जस्तो दुई जिब्रेमा होइन ठिक सोच्नुभयो काका तपाईँ जस्ता सच्चा राष्ट्रवादी अमेरिका जानुहुन्न मेरा कुराले बुढा मख पऱ्यो ए बुढे चिया पाकेन भने कान्छालाई चिया छिटो लेन भन्न थाल्यो मैले फेरि दिमाग चाट्न थालेँ केटाले भन्यो तर काका त्यो रणवीर एकदम फटाहा छ यसले तपाईँलाई पाल्दा नि पाल्दैन यसलाई चाहिँ पठाइदिनुहोस् अमेरिका यत्रै सित्ती अनि त्यहाँ देख्छ यसले बाउको बिहे होइन के भन्छ यो ए बुढो यो त फटाहा पो रहेछ त ए बुढा यो त फटाहा पो रहेछ यही गुको पक्षमा पो बोल्दैछ अब चिया नले भएको यही तिन भाइ हो। मरेपछि अर्कोपट्टि बोक्न त एउटा को खोज्ने भन्ने सोचिरहेको बेला रणवीरलाई अमेरिका पठाऊ पो भन्छ। जालास जालसाजी गर्न आउने तेरीमा रणवीरको बाउ बुढाले बेपत्ता लखेटेको कथा सुनेर सबै गलल हाँसे। प्रतीक्षाले मेगमलाई केटाहरूले भनेको कहानी अनुवाद गरेर सुनाइन्। मेगम पनि मजाले हाँसिन्। केटाहरू हाँस्दै गर्दा साथीका बाबुको दिमाग चाट्ने भनेर शिविरको बाबुको दिमाग चाट्न भनेर शिविरको गल्लीतिर गए। एकक्षणमै अदृश्य भए ती केटाहरू। श्रोताहरू, यो थियो तारालाल श्रेष्ठको नयाँ प्रकाशित कृति सपनाको समाधिबाट मैले अंश पढेर सुनाएँ। हिजो मात्र यो अंश नागरिक दैनिकमा प्रकाशित भएको थियो अक्षर सप्लिमेन्टमा। तपाईँले पनि अक्षर सप्लिमेन्ट पढ्नुभयो भने यो कथा सुन्नुहुन्छ। र भुटानी शरणार्थीको पछिल्लो अवस्था र शरणार्थी भित्रको कथा, शरणार्थी शिविरभित्रको ती मिठा नमिठा भावनाहरू, मिठा नमिठा घटनाहरू, मिठा नमिठा दृश्यहरू, अदृश्यहरू सबै समेटेर निकै मिठो पुस्तक प्रकाशित भएको छ। तपाईँले पनि यो पुस्तक अर्डर गरेर पढ्न सक्नुहुन्छ होला सायद। अब फेरि गीतको पालो भएको छ। तपाईँलाई म पछिल्लो पटक निकै चर्चामा रहेको र अस्ट्रेलिया पनि आउन लागेको एउटा नयाँ चलचित्र, नेपाली चलचित्र चपली हाइटबाट यो गीत सुनाउँदैछु। पछिल्लोचोटि नेपाली चलचित्र बजारमा निकै चर्चामा रहेको चलचित्र चपली हाइटको यो मिठो गीत तपाईँलाई सुनाएँ मैले। अहिले घडीको सुईले मलाई स्टुडियो छोडेर जान निम्ता गरिरहेको छ। अर्को साता 9:30 बजे फेरि तपाईँको रेडियो सेटमा हामी भोइस अफ साङ्गलाई लिएर अवश्य पनि आउनेछौँ। आजको लागि मैले बिदा माग्नुपर्छ। तपाईँको आगामी हप्ता शुभ बितोस् यही शुभकामना यहाँहरूलाई दिन चाहन्छु, यहाँको सुख शान्तिको कामना गर्न चाहन्छु र आगामी हप्ता फेरि पनि नयाँ गीत सङ्गीत सूचना समाचार र मिठा मिठा टिप्सहरू तपाईँलाई पस्किने बाचाका साथ हामी आउनेछौँ। आजको लागि अरे वैश्व साङ्लाबाट म इन्द्र अधिकारीलाई बिदा दिनुहोस्। कार्यक्रम सुन्दै गर्नुहोला, तपाईँले लाइभ सुन्न सक्नु भएन भने ipsjournal.com सुन्नुहोला, त्यहाँ पनि तपाईँले फुर्सदको समय सुन्न सक्नुहुन्छ आजको कार्यक्रम र पुराना कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। तपाईँलाई जाँदा जाँदै मैले मिठो अन्जु पन्तको यो मिठो गीत तपाईँलाई छोड्दैछु। मिठो गीत निकै चर्चा रहेको आधुनिक गीत यात्रामा अन्जु पन्तले निकै स्थान आफ्नो बलियो स्थान बनाउनु भएको छ। उहाँको नबिर्से तिमीलाई भन्ने गीतले नेपाली सङ्गीत बजार निकै तताएको थियो केही समय अगाडिसम्म, र अहिले पनि यो गीतले नेपाली सङ्गीत बजारमा निकै आफ्नो प्रभाव राखिछोडेछ। त्यही गीत नबिर्से तिमीलाई भन्ने यो मिठो गीत तपाईँलाई छोडेर जानेछु। तपाईँको लागि शुभरात्रि।
सजाए